देश विदेश खबर का साथ में पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785154 र 9862420437
नेपालका सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुका 7 बजेको विजय खबरमा माया कोडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकामा अर्को विवाद, प्रमुख उपप्रमुख दुवैद्वारा एकअर्कालाई विधिमा नचलेको आरोप। जनप्रतिनिधिहरूको स्वास्थ्य क्षेत्रमा कम चासो, न्यून बजेट छुट्याउँदा समस्या भएको गैंडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख शर्माको भनाई। 5 वर्ष मुनिका बाल बालिकामा कुपोषणको समस्या विकराल बन्दै। महिलालाई कुटपिट गर्ने व्यक्तिलाई कारवाही नगरी रिया गरेको विरोधमा स्थानीयहरू आन्दोलित। बिहानैदेखि हावाहुरी सहितको वर्षा भएपछि नलपुर र चितवनका अधिकांश विद्यालय बन्द। र चितवनमा प्राकृतिक स्रोतको दोहन बढ्दै अनावश्यक दोहन रोक्नुपर्नेमा सरकारवालाहरूको जोड। प्रेस स्वतन्त्रता दिवसमा चितवन र नवलपुरमा पत्रकारको प्रभात फेरी।
होइन ए बुहारी, तरकारीमा कुन तेल हाल्छौ? खानाको स्वादै छैन।
खै छोराले ल्याउनु भएको, नामै हेरी नाममा मैले त।
अबदेखि बाबुलाई आस्था तेल ल्याउन भन्नु, नाति केटालाई लगाउन नि हुन्छ, खान नि हुन्छ, स्वास्थ्यको लागि धेरै राम्रो छ रे के आस्था तेल त।
हस आमा,
हामी कहाँ फिल्टर गरिएको खानाका लागि शुद्ध तोरीको तेलको साथमा कपाल तथा शरीरमा लगाउन उपयुक्त लोकल शुद्ध तोरीको तेल पाइन्छ।
सम्पर्क आस्था तेल उद्योग गैंडाकोट 2 पुल चोक नवलपुर प्रहरी चौकीबाट उत्तरतर्फ 50 मिटर भित्र सिलनास रोड। फोन 0785011182 मोबाइल 9845181850।
सहज सामुदायिक अस्पतालमा दन्त सेवा सुचारू भएको सूचना। लामो समय अवधिभर सेवा दिँदै आएको यस सामुदायिक अस्पतालले अब दन्त सेवा दिने सेवाहरू निशुल्क ओपिडी सेवा, एमडीएस र बीडीएस विशेषज्ञ डाक्टरहरूबाट दन्त परीक्षण, सीमित अवधिका लागि पुरानो दाँत निकाल्दा 50% छुट र अन्य सेवामा 20% छुट। सेवा सुचारू हुने समय बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म।
सम्पर्क सहज सामुदायिक अस्पताल गैंडाकोट नवलपुर। फोन 0785012848।
यस्तो हुन्छ हाम्रो ड्रिम हाउस।
बधाई छ है तिमीहरूलाई।
घरको नमुना त राम्रो छ, अनि इन्टेरियर नि?
अनि इन्ट्रान्स चाहिँ स्टवानै हो, वास्तु अनुसार नै छ त।
अनि कलर त?
वेट वेट, यी सबै त सेकेन्डरी कुरा हुन्। पहिला त घरको मजबुतीको बारेमा नै सोच्नु पर्यो नि, ताकि भावी पुस्ताहरूको लागि पनि होस्।
मजबुतीको लागि बजारमा जुन पनि सिमेन्ट छँदैछ नि,
ड्रिम हाउसको लागि जस्तो पाए त्यस्तो सिमेन्ट, नो वे। अल्ट्रा प्रिमियम ओपिसी मात्र एउटा यस्तो ओपिसी सिमेन्ट हो जसले सेवामा विशिष्टता, अत्यधिक भार वहन क्षमताका साथै गुणस्तरमा एकरूपताको प्रतिबद्धता जनाउँछ।
तर अल्ट्रा प्रिमियम ओपिसी त ठुला ठुला परियोजनाका लागि मात्र हो नि, होइन र?
हाम्रो ड्रिम हाउस पनि ती ठुला परियोजना भन्दा कहाँ कम छ र? जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट बियोन्ड द अर्डिनरी, अब नेपाल गुणस्तर नेगु 49 पनि प्रमाणित।
विजय खबरमा अब खबर विस्तारमा। गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कनेलले नगर प्रमुख छत्र राज पौडेलले अधिनायकवादी चरित्र प्रदर्शन गरेको आरोप लगाउनु भएको छ। नगर प्रमुख पौडेलले कार्यपालिकाको अस्तित्वलाई इन्कार गरी सधैँ एकलौटी रूपमा अघि बढेको भन्दै शासन व्यक्तिको नभए विधिको हुनुपर्नेमा जोड दिनुभएको छ।
गैंडाकोटलाई समृद्ध गैंडाकोट बनाउने, समुद्र गैंडाकोट बनाउने सबै जनप्रतिनिधिको चाहना छ, यो एक्लो चाहना होइन। तसर्थ यो चाहना पुरा गर्नका लागि हामी सबै एउटै रथका यात्री हौँ। कसैले मात्र एउटा रथ अगाडि मैले मात्रै बढाउन खोज्छु भनेर यो गर्न सक्दैन, यो भित्र रहने सबै यात्रीको भूमिका उत्तिकै रहन्छ। हामी चाहन्छौँ विधिको शासन, शासन व्यक्तिको होइन विधिको हुनुपर्छ, नियम र विधिसँग तरिकाले अगाडि बढ्नुपर्छ। कानुनलाई मिचेर अगाडि बढ्न कसैको पनि अधिकार छैन, एउटा गुरुको शासन नभएर शासन व्यक्तिको हुनु भएको हामीले महसुस गरेका कारणले गर्दाखेरि हामी पत्रकार सम्मेलन आज यो आयोजना गरिरहेका छौँ र यसरी कार्यपालिकाको बैठकबाट छलफल नै हामी प्रमुखले आफ्नो तस्विजले पत्र थमाउनुले हामी नगर कार्यपालिकाको मर्यादा कतिको रहेको छ भन्ने कुरा पनि यहाँ रहेको छ। तसर्थ यही कारणले गर्दाखेरि आज कुमारी लेखकहरूलाई यो पदबाट किन हटाइयो त्यसलाई सच्याउनुपर्छ भन्ने खालको माग हो। यसैका कारण हामी पत्रकार सम्मेलन गरेर यहाँलाई भेट दिइरहेका छौँ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले एकलौटी रूपमा योजना पूर्वाधार र संरचना विकास समितिको संयोजक कुमारी रेखा पौडेललाई हटाएपछि कार्यपालिकाका बहुमत सदस्यले पत्रकार सम्मेलन गरी प्रमुखको निर्णय स्वीकार गरेको बताएका हुन्। गैंडाकोट नगर कार्यपालिकाका बहुमत सदस्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा नगर प्रमुख पौडेलले एकलौटी रूपमा योजना पूर्वाधार र संरचना विकास समितिको संयोजक कुमारी रेखा पौडेललाई सुनियोजित रूपमा हटाई आफ्नो दलगत प्रभाव बढाउन जमाउन खोजेको आरोप लगाएका हुन्। नगर प्रमुख पौडेलले नगर कार्यपालिका कार्य सम्पादन नियमावली 2074 नियम 15 उपनियम 2 आधार मानि वैशाख 16 गते कुमारी रेखा पौडेलको जिम्मेवारी खोसी गैंडाकोट नगरपालिका 14 अध्यक्ष कोकी सरा राणा मगरलाई संयोजक तोक्नु भएको हो। बहुमत सदस्यले नियमावलीमा गठित विषयगत समितिलाई पुनर्गठन अथवा फेरबदल गर्ने सन्दर्भमा नियमावलीमा केही नभएको उल्लेख गर्दै नियमावलीको गलत व्याख्या गरी अमर्यादित तरिकाले नगर प्रमुखले निरङ्कुश कदम चालेको आरोप लगाएका हुन्। यता गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले आफू विधि र प्रक्रियामा रहेको दावी गर्नु भएको छ। नगर कार्यपालिका कार्य सम्पादन नियमावली 2074 नियम 15 उपनियम 2 विषयगत समितिको संयोजक तोक्ने अधिकार प्रमुखलाई रहेको हुँदा त्यसैको आधारमा विषयगत समितिको संयोजक परिवर्तन गरिएको बताउनु भएको छ। गैंडाकोट नगरपालिकामा सत्ता पक्ष र विपक्षको गलत अभ्यास सुरु गरी नगरपालिकालाई बन्धकमा राख्न उपप्रमुख र उहाँको समूह कानून र विधि नै मान्दैन भन्दै हिँड्नु हास्यास्पद भएको बताउनु भएको हो। आफैले बनाएको कार्य सम्पादन नियमावली 2074 मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै भएको नगर प्रमुख पौडेलको भनाइ रहेको छ।
विशेष तपाईँले जुन कुरो उठान गर्नुभयो कार्यपालिका 18 भनेर जुन कार्यपालिका स्थानीय तहमा दलगत आधारमा प्रतित्व परिकल्पना संविधानले गरेको छैन। उहाँहरू 18 यदि संलग्न भएर त्यो गर्नुभएको छ भने उहाँहरू स्थानीय सरकार सञ्चालन ऐनभन्दा विरुद्ध चल्नु भएको छ र त्यो विरुद्ध गतिविधि सञ्चालन गरिरहनु भएको छ। अर्को कुरो नगर प्रमुख एक्लो ढङ्गले चल्यो भन्ने विषय के को विषयमा एउटा एक्लो ढङ्गले चल्यो भने उठान गर्नुभयो म त्यसमा प्रश्न गर्न चाहन्छु। तपाईँले अत्यन्त राम्रो प्रश्न सोध्नुभयो। उहाँहरूले यो पनि बुझ्न जरुरी छ कि जसलाई अनि गैंडाकोट नगरपालिका नगर कार्यपालिका कार्य सम्पादन नियमावली 2074 हामी असारको 21 गते स्वीकृत गरेका छौँ। 74 साल असार 21 गते स्वीकृत गरेका छौँ। त्यसमा स्पष्ट अधिकार क्षेत्रको बाँडफाँड गरेको छ। अनि 2 उपनियम 1 बमोजिमका समितिमा रहने संयोजक प्रमुखले तोके बन्यूर सदस्यहरू कार्यपालिका तोके बन्यूर रहनेछन्। मैले मेरो अधिकार क्षेत्र प्रयोग गर्दा 18 हस्ताक्षर गर्नुहुन्छ उहाँ नेपाल अध्यक्ष संविधानभन्दा विरुद्ध चल्नुभएको छ। उहाँ अराजकतातर्फ जाँदैन।
नियमावलीले चाहिँ बिचमा परिवर्तन गर्ने अथवा फेरबदल गर्ने विषयमा चाहिँ नियमावली मौन छ, नियमावलीको गलत व्याख्या भयो भन्ने उहाँको धारणा छ।
होइन, उहाँले कानुनै मान्नुहुन्न भने उहाँलाई के भन्ने हुनु? स्पष्ट पास गरेको नियमावली नेपाल सरकार नेपाल अधिराज्यको 2074 संविधान नेपाल अध्यक्ष संविधान 2072 स्थानीय सरकार सञ्चालन 2074 त्यस अन्तर्गत बनेका कानुनहरू बन्दै आउँछन्। यो संविधान उहिले भनेको म मान्दिनँ भनेर के भन्नुहुन्छ? उत्तर के छ? संविधान भनेकालाई मैले मान्दिनँ भन्नेलाई उत्तर के दिन सक्नुहुन्छ? यस अन्तर्गत समितिका सबै संयोजकहरू राख्ने अधिकार ममा छ। मैले आफ्नो अधिकार प्रयोग गर्ने
फेरबदल गर्ने सन्दर्भमा नियमावली मौन छ, गलत व्याख्या भयो।
होइन, मैले भन्नुभयो यति मात्र बुझ्नुहोस्। तपाईँले राम्रोसँग काम होस् भन्ने आधारमा जिम्मेवारी दिए। उहाँ असक्षम हुनु त्यो कामप्रति मलाई लाग्यो। उहाँको रिपोर्ट नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने भन्दा पनि नगरपालिका त द्वन्द्व सिर्जना गर्ने नगरपालिका काममा अड्काउने आधार उहाँहरू अल्झिनु हुनसक्छ। भोलि अन्य समिति पनि हट्नुहोस्। त मलाई लागेको अधिकार क्षेत्र मेरो अधिकार क्षेत्र मैले प्रयोग गर्ने हो। मलाई लाग्छ म आफू नगर प्रमुख भइसके पश्चात मैले ओडा छोरा हस्तक्षेप गर्न जाँदिनँ। उपप्रमुखको काम कर्तव्यमाथि मलाई हस्तक्षेप गर्दिनँ। यो संविधान अनुसार काम कर्तव्यमाथि हस्तक्षेप भयो भने त्यसलाई मलाई प्रश्न गर्नु होला। अहिले पनि म नगर प्रमुख भएर चलिरहँदा मलाई संविधानले दिएको अधिकार क्षेत्रको विषयमा क्वेसन उठाउने नैतिक दायित्व उहाँसँग छ जस्तो मलाई लाग्छ।
योजनामा चाहिँ प्रभाव पार्नको लागि आफ्नो पार्टीको राखियो भन्ने उहाँहरूको आशय थियो। यहाँको धारणा चाहिँ के छ?
तपाईँले त बुझ्नु न, अब हाम्रो उपप्रमुखलाई तपाईँले के भन्नु? अस्ति तपाईँ नगरसभामा जानुहुन्छ, उता गते नगरसभा सञ्चालन एन पारित भइसकेका छ, उहाँहरू पनि हस्ताक्षर गरिसक्नु भएको छ। नगरसभा सुरुवात भइसक्यो। उपप्रमुखले आफैले त्यसमा एजेन्डा एउटा मात्रै छ, अनुगमन समितिको प्रतिवेदनमाथि छलफल। उहाँले त अनुगमन समितिको प्रतिवेदन तयार पनि गर्नुभएको छ, सिग्नेचर पनि गर्नुभएको छ, छाप पनि हालेर दिनुभएको छ। त्यो वैधानिक भयो कि? त्यो वैधानिक सबै सभासदको बिचमा बाँडिया अनि गएर मैले अध्यक्षता गरिरहँदा तपाईँले प्रस्तुत गर्नुहोस् भनेर भनिरहँदा उहाँ प्रस्तुत गरेर जानुहुन्न. आफैले पास गरेको कार्यविधि विरुद्ध उहाँहरू कसरी हुन्छ? संविधान नमान्ने कार्यविधि नमान्नेहरूलाई उत्तर के छ भनौँ न.
त्यस्तो निर्णयलाई हामी कुनै पनि हालतमा स्वीकारै गर्दैनौँ भनिरहेको छ नि, के हुन्छ अब
निर्णयलाई उहाँहरू स्वीकार गर्नु न. नेपाल अध्यक्ष संविधान 2072 स्थानीय सरकार सञ्चालन 74 अनुसार नगरपालिका विकासक्रम अगाडि बढ्छ. उहाँहरू उपस्थित हुनुहुन्छ पनि बढ्छ, उपस्थित नभए पनि बढ्छ. मैले आफ्नो अधिकार सर प्रयोग गरेर जान्छु.
जस्तो पूर्वाधार विषयगत समिति अन्तर्गत संयोजक एकजना चारजना सदस्य रहने व्यवस्था छ. जस्तो नियमावलीले चाहिँ संयोजक प्रमुखले तोक्ने र चारजना सदस्य चाहिँ कार्यपालिका बैठकले तोक्ने भनेको छ. त्यस्तो संयोजक हटाउने बित्तिकै बाँकी चारजना सदस्य पनि स्वतः रद्द हुन्छन् कि के छ व्यवस्था?
अहिलेको व्यवस्था त्यो व्यवस्था के भने संयोजकलाई चेन्ज गरिएको छ. सदस्यहरू कार्यपालिकाले त्यो निर्णय नउल्टिँदासम्म यथावत हुनुहुन्छ. यदि कार्यपालिकाले उहाँहरू चित्त बुझेर कार्यपालिकामा बस्दैन भन्नुभयो भने मलाई लाग्छ कार्यपालिकामा यो नगरसभा 95 टिमबाट मैले जसलाई पनि राख्न सक्ने अधिकार म हुने छु. म त्यता पनि जान तयार छु. यो गैंडाकोट नगरपालिकालाई बन्धक बनाउने नियतका साथ बारम्बार 2 वर्षमा जुन बन्धक बन्ने कुचेष्टा गरियो, अब नगर प्रमुख छतराज पौडेल बारम्बार यो सहर भएन. स्थानीय सरकार सञ्चालन एन र नेपाल अध्यक्ष संविधानको उच्च कदर गर्दै यहाँ नगरवासी जनताहरू दिएको अभिमतको कदर गर्दै म अगाडि बढ्ने प्रतिबद्ध छु.
नवलपुरमा एक महिलालाई ट्वीट गर्ने व्यक्तिलाई प्रशासनले कुनै कारवाही नगरी रिहा गरेको विरोधमा स्थानीयहरू आन्दोलित भएका छन्। नवलपुरको मध्यबिन्दु नगरपालिका 2 कोलुवाकी महिला हेमादेवी महतोलाई स्थानीय एक पुरुषले वैशाख 5 सिकिस्ता हुने गरी घाइते गराएका थिए। बङ्गुरको पाठालाई हिर्काएको सानो न्युमा सुरु भएको झगडाले उग्र रूप लिँदा स्थानीय अर्जुन महतो नाउँका पुरुषले हेमादेवीलाई सिकिस्ता हुने गरी कुटपिट गरेको पीडितको आरोप रहेको छ। सो आरोपमा प्रहरीले पक्राउ गरेका पीडक महतोलाई प्रहरीले पीडितलाई जानकारी नै नदिई धरौटीमा रिहा गरेको भन्दै कोलुवाका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा गएर नाराबाजी गरेका हुन्। पीडितको पूरा उपचार खर्च पनि नबेहोरेको आरोपित महतोलाई कारवाहीको माग गर्दा प्रशासनले सामान्य दुर्व्यवहारको घटना भनी धरौटीमा रिहा गर्नु पीडितको घाउमा नुन छर्किएको जस्तो भएको प्रत्यक्षदर्शी स्थानीय एवं पीडित पक्षले गुनासो गरेका छन्। गैंडाकोट नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रलाई कम महत्व दिएको पाइएको छ। बजेट बाँडफाँडमा स्वास्थ्य क्षेत्रलाई न्यून बजेट छुट्याउँदा समुदायमा फैलिरहेका सर्ने तथा नसर्ने रोगहरू नियन्त्रणमा समस्या भएको गैंडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्रराज शर्माले बताउनु भएको छ। गत आर्थिक वर्षमा बाढिएको शिक्षा र सडक पूर्वाधारको तुलनामा स्वास्थ्यमा 0% जस्तै बजेट छुट्याउँदा जनताको चाहना अनुसारको स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको उहाँको गुनासो रहेको थियो। नगरमा आएर जनताले औषधि माग्न थालेको र औषधि छैन भन्दा नगरबाट यति पनि नपाउने भन्दै रिसाएर जाने गरेको उहाँको भनाइ रहेको थियो। सिंहदरबारको सेवा जनताको दैलोमा आयो भने पनि बजेटमा भने केन्द्रकै भर पर्नुपर्ने बाध्यता रहेको छ। नीति नियमदेखि कार्यक्रम छनौटसम्म केन्द्रले गरेर पठाउँदा वास्तविक जनतालाई दिनुपर्ने सेवा दिन नसकिएको शर्माले स्वीकार गर्नुभएको छ। स्थानीय सरकार सञ्चालन एनआए पनि प्रदेशको कानून नभन्दा धेरै काम प्रभावित भएको उहाँले जानकारी दिनुभएको छ। स्वास्थ्य कर्मी पत्रकार तथा सरकारवालाहरूसँगको स्वास्थ्य सम्बन्धी अन्तर्क्रियामा बोल्दै शर्माले आगामी नीति तथा कार्यक्रमका लागि नगर स्वास्थ्य शाखाले योजनादेखि कार्यक्रमहरू बनाउन लागि परेको बताउनु भएको छ। योजना तथा कार्यक्रमहरू निर्माण गर्दा निजी स्वास्थ्य संस्था सञ्चालक तथा जनप्रतिनिधिलाई समावेश गर्दै समाजमा भएका टोल विकास संस्था युवा क्लब विद्यार्थी तथा शिक्षकहरूलाई पनि समेटेर नगर सर्ने र नसर्ने रोगहरूबाट बस्न गाउँ गाउँमा स्वास्थ्य शिविर पुर्याउन जोड दिएको थियो। कार्यक्रम समापनमा बोल्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगर स्वास्थ्य शाखाबाट आएका योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार माध्यम मार्फत जनतामा स्वास्थ्य सन्देश दिन आग्रह गर्नुभएको छ। कार्यक्रममा गैंडाकोट नगरका विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरू, स्वास्थ्य व्यवसायीहरू, पत्रकारहरूको उपस्थिति रहेको थियो। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनले शुक्रबार भरतपुरमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ। शाखाको कार्यालयबाट सुरु भएको प्रभात फेरी 24 कोटीमा पुगेर सम्पन्न भएको थियो। प्रभात फेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै महासङ्घ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले नेपालमा अझै पनि पूर्ण प्रेस स्वतन्त्रता नरहेको बताउनु भएको छ। राज्यले प्रेस स्वतन्त्रताको जति कुरा गरे पनि कार्यान्वयन फितलो रहेको उहाँको भनाइ रहेको थियो। प्रभात फेरीमा पत्रकार सम्बन्ध विभिन्न संघ संगठनका केन्द्र प्रदेश र जिल्लाका नेतृत्व तहका पत्रकारहरुको पनि सहभागिता रहेको थियो यस्तै नलपुरमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ पत्रकार महासंघ नलपुरका अध्यक्ष हमराज राणा भाटले पत्रकार असुरक्षित भएको र सुरक्षा आज भोलि अहिलेको समयमा पत्रकारको सुरक्षा आम चुनौतीको विषय बनेको विजय एफएमसँग कुरा गर्दै बताउनु भएको छ
वास्तवमा अहिले प्रेस पत्रकार अत्यन्त असुरक्षित भएको अवस्था छ पत्रकारको सुरक्षा आम चुनौती बन्न पुगेको छ समग्र रूपमा भन्नुपर्दा पत्रकारिता पेसा हिजोको भन्दा अहिले बढी चुनौती पत्रकारिता पेसामा बढी चुनौतीहरू थपिएका छन् वास्तवमा किनभने प्रेस स्वतन्त्रताको हननका घटनाको कुरा गर्दा हामी कहाँ मुख्य रूपमा राजनीतिक प्रतिशोधका रूपमा यसलाई हेरिने गरेको हामीले पाइरहेका छौँ र विगतमा भन्दा विगतका वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रताका हननका घटनाहरू धेरै भइरहेको हामीले पाइरहेका छौँ तपाईँलाई भन्नुपर्दा यो वर्ष 60 घटना प्रेस स्वतन्त्रता हननका घटनाहरू मुलुकभरि भएका छन् जसमा 77 पत्रकारहरू योबाट पीडित भएका छन् भने 5 सञ्चार माध्यम पनि प्रेस स्वतन्त्रता हननका हननबाट पीडित भएको अवस्था छ नेपालको संविधानले नै प्रस्तावनामा पूर्ण स्वतन्त्र प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिनेछ भनेर प्रस्तावनामै लेखिएको छ राज्यले चाहिँ अविलम्ब त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ अविलम्ब त्यो चाहिँ प्रक्रियाले सुरु गर्नुपर्छ राज्य जिम्मेवार र जवाबदेही भएन भने पत्रकारिता असुरक्षित छ सञ्चार माध्यम असुरक्षित छ नवलपुरको अवस्था सर्वश्रेष्ठ हेर्दाखेरि यो जिल्ला अलि भित्री मधेसमा पर्ने जिल्ला भएको कारणले हननका घटनाहरू प्रेस स्वतन्त्रता हननका घटनाहरू त्यति हामीले अहिले त्यति कम त्यति बढी नभए पनि काहीँ कतै साथीहरूले भन्नु गर्नुहुन्छ काहीँ कतै धम्की प्रयोग गरिएको छ भन्नुहुन्छ तर त्यसलाई निर्मूलीकरण गर्न त्यसलाई हामीले के अरे निर्मूलीकरण गरेर एउटा सबैलाई समान व्यवहार गर्नका निमित्त हामी सबै पक्षलाई उत्तिकै झकझक्याउने काम गरिरहेका छौँ
यस्तै सर्वोच्च अदालतका अधिवक्ता स्वागत नेपालले नेपालमा कानुन निर्माण भए पनि प्रेस स्वतन्त्रता कायम हुन नसकेको बताउनु भएको छ
सबभन्दा पहिलो कुरा चाहिँ प्रेस स्वतन्त्रताको हनन चाहिँ दुई पक्षबाट हुन्छ एउटा अब राज्य पक्षको प्रवृत्ति भनेकै नेचर भनेकै राजनीतिक शास्त्रका दृष्टिले प्रेस स्वतन्त्रतालाई हनन गर्नुहुन्छ अर्को चाहिँ गैर राज्य पक्ष जो हुन्छ जसले राज्य पक्ष सँगै मिलेर भ्रष्टाचार गरिरहेका हुन्छन् जसले राज्य पक्षसँग मिलेर आतंक मचाइरहेका हुन्छन् ती व्यक्तिहरूद्वारा पनि प्रेस स्वतन्त्रताको हनन हुन्छ तर हामीले देख्न नसकेको प्रेस स्वतन्त्रताको हनन चाहिँ के हो भने हामी भित्रैबाट हाम्रा मालिकहरू पत्रकारहरू पत्रकारितामा रहने व्यक्तिहरूका खास गरिकन ठुला मिडिया सञ्चारकर्मीहरू जो छन् ठुला मिडिया हाउसहरू ती मिडिया हाउसहरूले संस्थापनसँग अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर अनि पत्रकारिताको व्यवसाय सञ्चालन गरेको देखेर खासमा जनविरोधी काम गरिरहेकोहरू चाहिँ हामी देख्दैनौँ कि त्यो भएको हुनाले पहिलो कुरा चाहिँ कानुनमा प्रेस स्वतन्त्रता रहँदा रहँदै पनि प्रेस स्वतन्त्रताको हनन चाहिँ ती देशहरूमा हुन्छ जुन देशमा सांसदहरू मन्त्री प्रधानमन्त्री हुने व्यवस्था हुन्छ जुन देशको मूल प्रवृत्ति सांसद खरिद बिक्री गर्ने हुन्छ एकपटक चुनावमा जति पनि खर्च गरेर उठ्ने अनि जितेपछि भएको चुनावको खर्च बटुल्ने र नयाँ चुनावको लागि फेरि नयाँ चुनाव लड्नका लागि खर्च फेरि पनि सञ्चय गर्ने यो प्रवृत्ति भएका यसको शासन व्यवस्था भएका देशहरूमा बढी प्रेस स्वतन्त्रताको प्रत्याभूति कानुनमा गरिए पनि व्यवहारमा चाहिँ छिनिएको हुन्छ
जुन सरकारले प्रेस स्वतन्त्र छ भनिरहेको छ त जनप्रतिनिधिबाटै सरकारबाटै प्रेस चाहिँ अङ्कुशमा पार्न खोजिएको अवस्था हो
एकदमै सोर्यान यो अहिलेको झन् पछिल्लो समयमा आएको कानुनले त भएको के छ भने अहिले तपाईँ हेर्दा चाहिँ आफै पत्रकार हुनुहुन्छ कोही एकजना व्यक्तिले अर्को एकजना व्यक्तिलाई बलात्कार गर्दै गरेको देख्नुभयो भने र तपाईँले त्यो बलात्कारीको फोटो खिच्नुभयो भने तपाईँलाई पहिला उसको अनुमति नलिकन फोटो खिचेको भनेर कारवाही गर्ने कानुन छ तर बलात्कार भइरहेको कुराको प्रमाण सङ्कलन गर्न तपाईँले फोटो खिचेको हो भन्ने कुरालाई ख्याल गरिँदैन अहिलेको कानुन पनि मुलुकमा के छ भने यहाँ अपराधीहरूले गरेका अपराधहरूलाई पर्दाफाश गर्नका लागि पत्रकारहरूले गर्ने सञ्चार कर्महरूका विरुद्धमा कानुन बनेका छन् तर त्यसको सञ्चार कर्मको निहितार छ, त्यसको उद्देश्य के थियो भन्ने कुरातर्फ चाहिँ हेरिँदैन। र अहिले लोकतन्त्र भनिएको देशमा नै सबैभन्दा बढी प्रेस स्वतन्त्रताको हनन भएको छ।
पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको समस्या विकराल बन्दै गइरहेको छ। खाना नपाएर भन्दा पनि भएको खानेकुरा खान नजानेर कुपोषण हुने बालबालिकाहरू बढिरहेका छन्। भरतपुर अस्पतालमा रहेको पोषण पुनस्थापना गृहका कार्यक्रम व्यवस्थापक सुशीला काफ्लेका अनुसार घरमा भएको खानेकुरा मिलाएर खाना नजान्दा पछिल्लो समय बालबालिकाहरूमा कुपोषणको संख्या बढ्दै गइरहेको छ। बालबालिकाहरूलाई सामान्य कुपोषण, मध्यम कुपोषण र गम्भीर खालका कुपोषणहरू हुने गरेको उल्लेख गर्दै काफ्लेले सामान्य कुपोषण भएका बालबालिकालाई पोषण पुनस्थापना क्रियामा भर्ना नगरिने बताउनु भएको छ। कुपोषण भएका बालबालिकाको अवस्था हेरेर मध्यम खालको र गम्भीर खालको बालबालिकालाई मात्र क्रियामा राखिने काफ्लेले बताउनु भएको छ। हावाहुरी सहित भारी वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय आज बन्द भएका थिए। सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको थियो। जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले प्रचलित कानुन अनुसार विदा दिन नमिल्ने भए पनि हुरी बतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आकस्मिक बन्द गर्न सकिने भएकाले नवलपुरका अधिकांश विद्यालय आज बन्द भएका थिए। यस्तै चितवनका विद्यालयहरू पनि बन्द भएको जनाइएको छ। भरतपुर महानगरपालिका 11 हुँदै राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ। घोलको बीचभाग र दायाँ बायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सीमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो। भरतपुर महानगरपालिका 11 नारायणी लिफ्ट सिँचाइबाट सुरु भएको यस घोल वडा नम्बर 12, 9, 8, 5, 12, 13, 14, 16, 22 र 23 हुँदै केरुङ्गा खोला बनेर राप्ती नदीमा मिसिएको छ। भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै घोलमा मिसाइने गरिन्छ। भरतपुर 11 वडा अध्यक्ष बाबुराम अधिकारीका अनुसार घोलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नका लागि काम सुरु गरिएको छ। एक हप्तादेखि भरतपुरमा जारी लोड सेडिङ अन्त्य भएको छ। भरतपुरमा आजदेखि विद्युत नियमित हुने भएको हो। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमता विस्तारको काम सकिएकाले विद्युत नियमित हुने जनाएको हो। एक हप्तादेखि ट्रान्सफर्मरको क्षमता विस्तारका लागि पटक पटक विद्युत कटौती हुँदै आएको थियो। प्रदेश नम्बर 3 को स्थायी राजधानी हेटोडा नै कायम हुने लगभग सुनिश्चित भएको छ। 1.5 वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटोडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन्। हेटोडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक भएकाले अब हेटोडा स्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ। पछिल्लो समय प्राकृतिक स्रोत र साधनको दोहन अत्याधिक रूपमा बढ्दै गएकाले दोहनसँगै संरक्षणमा समेत चासो दिएको छ। प्राकृतिक स्रोतको दोहन गर्नका लागि पालिकाहरूबीच विवाद समेत हुने गरेकाले अनावश्यक दोहन रोक्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। कालिका नगरपालिका वार्ड नम्बर 4 अध्यक्ष कृष्ण कुमार श्रेष्ठले प्राकृतिक स्रोत र साधनको दोहन अत्याधिक भइरहेको बताउनु भएको छ। उहाँले स्रोत साधन भएको ठाउँमा स्थानीय तहबीच आफ्नो सीमा भन्दै झगडा गर्ने र काम गर्नुपर्ने ठाउँमा अरूको भन्दै पन्छाउने काम भइरहेको समेत बताउनु भएको हो। विजय खबरमा अब पालो भएको छ थात थलोका खबर सुन्नुहोस् सहकर्मी अनिता राणा भाटबाट।
स्वास्थ्य बिमा कार्यक्रमसँग कास्की र स्याङ्जाका 6 सेवा सम्प्रदायिक संस्था आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्डद्वारा सेवा सम्प्रदायिक अस्पतालका लागि आयोजित स्वास्थ्य बिमा व्यवस्थापन सूचना प्रणाली विषयको 3 दिने तालिमको समापनका अवसरमा कास्कीको सहरी स्वास्थ्य प्रबन्धन केन्द्र नयाँ बजार सहितका संस्था सम्झौता गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन्। घाँटीको क्यान्सरबाट पीडित कुष्मा नगरपालिका 3 हरिगिरीको परिवारलाई पर्व समाज कतारले राहत रकम प्रदान गरेको छ। समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजबहादुर पाद्य लगायतले बिहिबार संयुक्त रूपमा गिरीकी श्रीमती जुनालाई रु 93,400 प्रदान गर्नुभएको हो। चार महिना अघि कतार पुग्नु भएको गिरीलाई दुई महिना पछि क्यान्सर देखिएको थियो। गिरीको अहिले कतारमै उपचार भइरहेको छ। घर तान विदेश जानु भएको गिरी उतै बिरामी परेपछि परिवार बिचल्लीमा छ। परिवारको पालन पोषण र बाल बच्चाको पढाइमा सहयोग पुगोस् भनेर राहत प्रदान गरिएको समाजका सहको साधक केसीले बताउनु भयो। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका एक भातगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधि बारे पाठ पढाएका छन्। क्याम्पसमा स्नातक तहमा सूचना संचार तथा प्रविधि विषयमा अध्ययनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई बिहिबार सूचना संचार तथा प्रविधि प्रयोग फाइदा र बेफाइदाका बारेमा पढाएका हुन्। क्याम्पसको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको कार्यक्रममा विज्ञान चौर आमा समूहका 40 गृहिणी सहभागी भएको विभागको प्रमुख राजन घिमिरेले जानकारी दिनुभयो। पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन 25 मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ। मन्त्री परिषदको मंगलबार सम्पन्न बैठकले गरेको विभिन्न नौ निर्णय मध्ये दरबाङ म्याग्दी खोला जलविद्युत आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको हो।
विजय खबरमा अब केही छोटा खबरहरू। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कार्यक्रम संसदमा पेश गर्नु भएको छ। आज बसेको सँगै संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्य राखेको बताउनु भएको छ। उहाँले दिगो विकास असमानता अन्त्य र विधिको शासनलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको भन्दै संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ बनाउने समेत बताउनु भएको छ। आगामी साउनदेखि लागू हुन लागेको 15 आवधिक योजना कार्यान्वयन हुने भन्दै उहाँले 2100सम्ममा उच्च मध्यम स्तरीय आय भएको मुलुक बनाउने मुख्य उद्देश्य रहेको बताउनु भएको छ। यस्तै मध्य पहाडी लोकमार्ग काठमाडौँ तराई फास्ट ट्र्याक र लोकमार्गको आगामी 4 वर्षभित्रै निर्माण सम्पन्न गर्ने र आगामी आर्थिक वर्षभित्रै पूर्व पश्चिम रेल मार्गको निर्माणको काम सुरु हुने समेत बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनु भएको छ। र दुईजनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यमा बिहिबार मृत्युदण्ड दिइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गैंडाकोट नगरपालिकामा अर्को विवाद, प्रमुख उपप्रमुख दुवैद्वारा एकअर्कालाई विधिमा नचलेको आरोप। जनप्रतिनिधिहरूको स्वास्थ्य क्षेत्रमा कम्चा छ, न्यून बजेट छुट्याउँदा समस्या भएको गैंडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख शर्माको भनाई। 5 वर्ष मुनिका बालबालिकामा कुपोषणको समस्या विकराल बन्दै। महिलालाई कुटपिट गर्ने व्यक्तिलाई कारवाही नगरी रिया गरेको विरोधमा स्थानीयहरू आन्दोलित। बिहिबारदेखि हावाहुरी सहितको वर्षा भएपछि नवलपुर र चितवनका अधिकांश विद्यालय बन्द। र चितवनमा प्राकृतिक स्रोतको दोहन बढ्दै अनावश्यक दोहन रोक्नुपर्नेमा सरकारवालाहरूको जोड। प्रेस स्वतन्त्रता दिवसमा चितवन र नवलपुरमा पत्रकारको प्रभात फेरी। अवस्था नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र क्षितिज आचार्यलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।